तफसीर, ये जो तीन आयतें हैं, अगर आप गौर करें तो इसमें अल्लाह ताला ने बड़े खास अहकाम जो हैं वो नाजिल किए हैं। और जो अब तक आपने आयत नंबर 26 तक जो अहकाम पढ़े ना, वो अहकाम थे कि माशरे में बुराई रूनमा हो चुकी है तो उसका तदारुक कैसे किया जाए। अब वो अहकाम दिए जा रहे हैं कि जिनका मकसद ये है कि माशरे में सिरे से बुराइयों की पैदाइश को ही रोक दिया जाए और सोसाइटी के अंदर, माशरे के अंदर तौर तरीकों की इस्लाह करके उन तमाम असबाब का सद्देबाब किया जाए जिनसे इस तरह की खराबियां रूनमा होती हैं। अब आप देखें, आप चंद बातें जो हैं वो समझ लीजिए, जिनमें से पहली बात ये है कि अल्लाह रब्बुल इज्जत ने क्या किया कि वाकया इफ पर जब तबसरा किया तो वाकया इफ पर तबसरा करने के साथ साथ जरूरी समझा कि लोगों के घरों में बेतकल्लुफ आना जाना बंद कर दिया जाए। जो अहकाम अल्लाह ताला ने नाजिल किए वो ये, अब जिसमें कहा कि इजाजत लेके जाओ, क्योंकि उस जमाने में लोग ऐसे ही दाखिल हो जाते थे और आज भी बाद लोग ऐसा करते हैं, है ना। तो नंबर एक, अल्लाह ताला ने जो शहवानी माहौल था, जो बुराई का माहौल था, उसको बदलने के लिए क्या अहकामात नाजिल किए कि घरों में बेतकल्लुफ आना जाना बंद कर दिया, बगैर इजाजत के किसी के घर नहीं जा सकते। नंबर दो, अजनबी औरतें और मर्द एक दूसरे को ना देखें आजादाना और ना मिले जुले एक दूसरे से, नजरों पर भी पाबंदी लगा दी कि तो वो आजादाना एक दूसरे को नहीं देख सकती, एक दूसरे से आंखों को सेका नहीं जा सकता। नंबर तीन, औरतों के लिए महरम और गैर महरम की तमीज पैदा करके जीनत के अहकाम नाजिल कर दिए। फिर इसी तरह कहबागरी के पेशे को कतई तौर पर रोक दिया। कहबागरी का क्या मतलब होता है? ये जो रंडियां होती हैं और वो लोग जो अपनी इज्जत को बेचती हैं कि कोई भी उनके घर जा सकता है और अपनी अपनी ख्वाहिश को पूरा कर सकता है ना, कहबा करी, उसका कतई इंसदाद कर दिया। नंबर पांच, जो है मर्दों और औरतों को कंवारा ज्यादा देर ना रहने दिया जाए, जब वो बालिग हो जाए तो उनके निकाह कर दिए जाए। नंबर छह, लौंडी और गुलाम जो है ना, उनको भी वो अकेले रह रहे हैं तो उसका मदावा किया जाए, उसकी शक्ल निकाली जाए कि कैसे वो अपनी ख्वाहिश को पूरा करें। और आप सोचिए कि ये सारे अहकाम अब आगे जो हैं वो पढ़ेंगी, तो पहली बात क्या हमें पता चली कि अल्लाह ताला ये पसंद नहीं करते कि लोग बुराइयां करें और फिर उनको जो है वो सख्त सजा दी जाए। तो शरीयत क्या करती है कि किसी बुराई को महज बुराई करार देकर, हराम करार देकर, मुजरिम को मुजरिम बनाकर सिर्फ सजा नहीं मुकरर करती, बल्कि वो उन तमाम असबाब का खात्मा करने की फिक्र करती है जिससे कोई शख्स बुराई पर मुब्तिला हो जाता है, या कोई ऐसी चीज जो किसी को बुराई पर उकसाए, वो उन तमाम जो असबाब है ना उनका खात्मा करती है। और वो ऐसे जराए, ऐसे रिसोर्सेज पर पाबंदी लगाती है जिससे मुजरिम जुर्म पर आमादा हो जाए। और शरीयत ये नहीं चाहती कि कोई शख्स जब जुर्म कर ले तो फिर उसको सख्त सजा दे दी जाए, बल्कि शरीयत ये पसंद ही नहीं करती कि मुजरिम जुर्म की सरहद पर टहलते रहें और वो रोज पकड़े जाएं और रोज रोज सजा जो है वो पाते रहें, बल्कि क्या है, तालीमी, इखलाकी, माशरती ऐसी तदाबीर इख्तियार करती है जिससे बुराइयों से बचने में मदद मिल सके। मसलन देखिए, मेरे पास एक अखबार की जो है वो ये कटिंग है और इसमें जो है वो क्या लिखा है, मैं कि इस्लामाबाद, ये पाकिस्तान की खबर है कि पाकिस्तान में टेली कम्युनिकेशन की तरक्की ने जहां वहां के अवाम को मगरबी मुआशरों की तरह शऊर और सोच दी, वहीं इसके मुल्क और कौम पर बड़े मनफी असरात भी मुरतब हो रहे हैं। मोबाइल फोन और इंटरनेट पाकिस्तानी मुआशरे को तबाही से दो चार कर रहे हैं। मोबाइल फोन पर नौजवान लड़के लड़कियों की दोस्तियां اور کئی کئی گھنٹے گفتگو کرنے کا سلسلہ انتہائی عروج پر ہے۔ لڑکیوں کی بڑی تعداد موبائل فون انٹرنیٹ کی لت میں پڑ کر اپنی زندگیاں تباہ کر رہی ہیں، لڑکے بھی اس میں شامل ہیں۔ مغربی معاشروں کی طرح پاکستان میں بھی کم عمر لڑکیاں اپنی جو کنوارا پن ہے نا، چھوٹی عمر میں اس سے محروم ہو رہی ہیں۔ ایک تفصیلی سروے رپورٹ کے مطابق پاکستان کے ہر چھوٹے بڑے شہر میں موبائل فون کے ذریعے نوجوان لڑکیاں لڑکوں کے چکر میں پھنس کر برباد ہو رہی ہیں۔ موبائل فون کیمرے کے ذریعے لڑکیوں کی برہنا اور شرمناک حرکتوں پر مشتمل تصویریں ایک دوسرے کو بھیجی جا رہی ہیں۔ لڑکیاں جب اس دلدل سے نکلنے کی کوشش کرتی ہیں تو انہیں بلیک میل کیا جاتا ہے کہ اگر انہوں نے ان کی خواہشات پوری نہ کی تو ان کے امیجز ویب سائٹ کے ذریعے عام کر دیے جائیں گے۔ اور رپورٹ کے مطابق ان دنوں ویب سائٹس پر ایس ایم ایس سکینڈلز ہیں عام ہیں۔ بیشتر سکینڈلز پاکستانی لڑکیوں کے ہیں جو اپنے بوائے فرینڈ کی باتوں میں آ کر خود کو مکمل ننگا کر دیتی ہیں۔ تو آپ دیکھ لیجئے کہ لڑکیوں کے گھروں سے بھاگنے کی شرح میں اضافہ ہو چکا ہے۔ ایک لڑکی بیک وقت 3-4 موبائل سم رکھتی ہے، اسی طرح لڑکے بھی۔ اور جو ہے وہ فیشنیبل علاقوں میں آنٹیاں موبائل فون کے ذریعے نوجوانوں کو پھانسنے میں مصروف ہیں اور گھر جو ہیں وہ اجڑ رہے ہیں۔ تو بات صرف پاکستان کی نہیں ہے، یعنی یہاں جہاں میں اور آپ رہ رہے ہیں، مغرب کی دنیا یا مشرق کی دنیا، کیونکہ گلوبل ولیج بن گئی دنیا، ہر چیز بہت تیزی سے عام ہو رہی ہے۔ اور ایک دفعہ آپ مجھ سے، ایک عورت نے سوال پوچھا کہ میرا شوہر مجھ سے دور رہتا ہے، جیسے وہ کسی اور کنٹری میں رہتا ہے، میں یہاں رہتی ہوں، تو وہ یہ چاہتا ہے کہ میں پھر انٹرنیٹ پر مطلب اس کے سامنے آؤں اس کی خواہش کے لیے نا، تو کیا میں ایسا کر سکتی ہوں؟ اب دیکھیں، یعنی یہ انٹرنیٹ اور یہ بات، اور میں اس کی شکل دیکھوں کہ یہ مجھ سے یہ سوال پوچھ رہی ہے، اور بہرحال کسی اسکالر سے پوچھنا چاہیے، وہی صحیح جواب دے سکتا ہے۔ لیکن اس کا سوال یہ تھا کہ میری وہ تصویر انٹرنیٹ کے اندر محفوظ تو نہیں ہو جائے گی، اور ہم نوجوان ہیں اور ہم دور ہیں۔ تو بات صرف یہاں تک نہیں ہے، بات یہ ہے کہ لڑکے لڑکیاں بھی یہ سب کر رہے ہیں، اور نتیجہ کیا نکل رہا ہے؟ جو گھر برباد، چیزیں، اور اب ہر چیز جو ہے نا اس کی کوئی جو ہے نا لمیٹیشن نہیں ہے، ہر شخص پریشان حال ہے نا۔ تو ایسے میں کیا ضرورت ہے، کس بات کی ضرورت ہے، کیسے ہم اپنے آپ کو برائیوں سے بچا سکتے ہیں، کیسے اوریانی اور فحاشی کی دلدل سے نکال سکتے ہیں؟ یہ خود ایک لڑکی نے ایک دفعہ مجھ سے یہ بات کی تھی، ایک بہت بڑا کہیں اجتماع ہوا، درس تھا میرا، جب میں درس دے کے ہٹی تو ایک بڑی پیاری سی چھوٹی سی عمر کی لڑکی تھی، میرا خیال ہے اس کی عمر 18-19 سال ہوگی، وہ مجمع میں مجھ سے آ کے ملی اور کہنے لگی کہ ایک لڑکا کے ساتھ میرے تعلقات ہیں، میرے گھر والوں کو نہیں پتا اور میں اس کو اب چھوڑنا چاہتی ہوں، اور وہ مجھے بلیک میل کر رہا ہے نا۔ تو میں کہتی ہوں، تو وہ کہتا ہے کہ پھر میں سب کو بتاؤں گی، اور آپ کو پتا ہے کہ پھر وہ لوگ پروف رکھ لیتے ہیں نا، لڑکے، کچھ فون ہیں، کچھ تصویریں ہیں، کچھ چیزیں ہیں، اور پھر اس کو بلیک میل کر کے اور برائی اس سے کرواتے ہیں نا۔ اور میں نے اس کو جتنی اس وقت سمجھ تھی اور جتنی اس سے بات ہو سکتی تھی اس کو سمجھایا، اس کو بتایا، اور دل چاہتا تھا میں اس سے ملوں، میں کسی جگہ گئی ہوئی تھی دور، اور پھر اس کے بعد وہ لڑکی مجمع میں گم ہو گئی۔ تو ایسی کتنی لڑکیاں ہیں جو روز گم ہو جاتی ہوں گی، کتنی کی عزتیں لوٹتی ہوں گی۔ تو لڑکے اور لڑکیاں ہم سب، ہم سارے ہیں، وہ ہمارے ہیں، ہم کسی کی بات نہیں کر رہے، ہم اپنی بات کر رہے ہیں نا۔ تو اس دلدل سے ہم اپنے آپ کو کیسے نکالیں؟ تو اس کا ایک ہی حل ہے کہ ہم توحید اور آخرت کے پہرے اپنے دلوں میں، اپنے دماغوں میں بٹھائیں کہ اللہ دیکھ رہا ہے، اللہ سن رہا ہے، اور آخرت کا تصور، اللہ کے سمیع اور بصیر ہونے کا تصور، اللہ سنتا بھی ہے اور دیکھتا بھی ہے۔ اور پھر سورت نور کے احکامات کتنے خوبصورت ہیں۔ اسلام کب پسند کرتا ہے کہ لوگوں کو زنا وہ کر لیں تو پھر رجم کی سزا ہو یا سنسار کی سزا ہو؟ اب آپ دیکھیں کتنے خوبصورت احکامات ہیں جو آج کا سبق ہے۔ اس میں اللہ تعالیٰ کہتے ہیں، یا ایھا الذین آمنوا لا تدخلوا بیوتا غیر بیوتکم، اے لوگو جو ایمان لائے ہو، ایمان لانے والوں سے باتیں ہیں، اللہ مجھ سے اور آپ سے پیار کرتا ہے جو ایمان لانے کا دعویٰ کرتے ہیں۔ اے ایمان لانے والوں، تم کہاں رہ گئے؟ تم کہاں چلے گئے؟ ایمان کا دعویٰ کر کے تم کہاں سو گئے؟ تم کیوں دنیا کی چمک اور دنیا کی جو ہے وہ خوبصورتی ہے، اس کا حسن ہے، تم شیطان کے حربوں اور اس کی چالوں میں تم کہاں بہہ گئے، تم کہاں چلے گئے اے ایمان لانے والو؟ ایسے لگتا ہے کہ اپنے آپ کو بار بار کبھی تنہائی میں بھی پکارا کرے کہ اے ایمان لانے والی، کیا تیرے عمل ہے، تیرے ایمان کے شانے شیان ہیں بھی ہیں، تجھے زیب بھی دیتے ہیں؟ جو آج مسلم سوسائٹی میں کردار بن رہا ہے، میں اور آپ بھی ہیں نا، میں اور آپ کہتے ہیں لوگ بہت برے ہیں، لوگوں کو چھوڑ دیں، میں اور آپ کیسے ہیں، ادھر ادھر کی تو بات نہ کر، یہ بتا کہ قافلہ کیوں لٹا، مجھے راہزنوں کی خبر نہیں، تیری راہبری کا سوال ہے، میں اور آپ کیا سوچتے ہیں، کتنی بدگمانی کرتے ہیں، لباس کیسا پہنتے ہیں، کتنی فضول باتیں کرتے ہیں، اور یعنی فحاشی کی تصویریں کتنی دیکھتے ہیں، فلمیں کتنی دیکھتے ہیں، ناول کتنے پڑھتے ہیں، ایسی دوستیاں کتنی ہیں جو ریانی اور فحاشی کی طرف لے جانے والی ہیں، ہے نا؟ دوسروں کے اوپر ہم باتیں کیوں کریں؟ آئیے اپنا محاسبہ کرتے ہیں، اپنا تزکیہ کرتے ہیں، میں اور آپ کیا کریں، میرے اور آپ کے گھروں میں دن رات کیا ہوتا ہے، میرے اور آپ کے بچے کیا کرتے ہیں، ہے نا؟ اپنی بات کرتے ہیں، میں اور آپ سنوریں گے تو گھر سنورے گا، میرا اور آپ کا گھر سنورے گا تو معاشرہ سنورے گا، جتنے لوگ بیٹھے ہوئے ہیں اور اتنے گھر سنوریں گے تو ہم سب سنور جائیں گے نا، سوسائٹی اچھی سوسائٹی ہو جائے گی۔ تو آئیے چند فٹ کے انسان پر دین کو نافذ کر دیں۔ اے لوگوں جو ایمان لائے ہو، لا تدخلوا بیوتن، تم مت داخل ہوا کرو گھروں میں، غیر بیوتکم، دوسروں کے گھروں میں، یعنی اپنے گھروں کے سوا دوسروں کے گھروں میں داخل نہ ہوا کرو، حتی تستانسو، جب تک کہ ان کی رضا نہ حاصل کر لو، جب تک تم ان کو مانوس نہ کر لو، فتسلموا علی اہلھا، اور گھر والوں پر سلام نہ بھیج لو۔ یہ جو پیچھے ہے نا لا، لا یہاں پر بھی ہے کہ جب تک ان پر تم سلام نہ بھیج لو، تو سلام کرنے کے بعد، اجازت لینے کے بعد لوگوں کے گھروں میں داخل ہوا کرو، ذالکم خیر لکم لعلکم تذکرون، یہ طریقہ تمہارے لیے بہتر ہے۔ خیر کا لفظ آیا، خیر کے معنی کیا ہیں؟ اسم تفضیل ہے، سپرلیٹیو ڈگری، یہ تمہارے لیے زیادہ اچھا ہے، جو میں تمہیں بتا رہا ہوں نا، یہ تمہارے لیے زیادہ اچھا ہے، لعلکم تذکرون، شاید کہ تم جو ہے وہ نصیحت حاصل کرو، توقع ہے کہ تم اس کا جو ہے وہ خیال رکھو گے۔ اللہ رب العزت جو ہے وہ کیا فرما رہے ہیں کہ ایسا کرنا تمہارے لیے زیادہ بہتر ہے، تاکہ تم نصیحت حاصل کر سکو۔ اب آپ دیکھیے کہ یہاں پر سب سے پہلی بات کہ یہ جو حکم دیا کہ گھروں کے اندر داخل ہونے کے لیے اجازت لیا کرو، تو اس آیت کا عنوان کیا ہے کہ گھروں میں داخل ہونے کے لیے اجازت لینا، اجازت کے بغیر گھروں میں داخلے پر پابندی لگا دی گئی، اور اجازت لینے کا طریقہ کیا بتایا؟ دو چیزیں بتائیں، حتی تستانسو، جب تک کہ تم ان سے رضا نہ لے لو، اور نمبر دو، جب تک کہ تم گھر والوں پر سلام نہ کر لو، وتسلموا علی اہلھا، اور لفظ ہوا ہے بیت کا استعمال، اور بیت کے معنی کیا ہیں؟ کہ ایسے رہائشی گھر جس میں وہ بیوی بچے رہ رہے ہیں، اور رہائشی مکان میں جو ہے وہ کوئی رہ رہا ہے اپنے گھر میں، تو شائستہ اور بابرکت طریقہ یہ ہے کہ دروازے پر کھڑا ہو کر گھر والوں کو سلام کر لے، گھر والوں سے اجازت لے لے، اور جب گھر والے اجازت دیں تو داخل ہو جائیں، اور یہ زیادہ بہتر طریقہ ہے۔ اگر فرض کیا گھر والے اجازت نہیں دیتے تو پھر کیا کیا جائے؟ فَإِن لَمْ تَجِدُوا فِيهَا أَحَدًا، اور اگر تم نہ پاؤ اس میں کسی کو، پھر اگر وہاں کسی کو نہ پاؤ، فَلَا تَدْخُلُوهَا، تو تم داخل نہ ہونا، تم داخل نہ ہو، حتی یوزنا لکم، جب تک کہ تم کو اس کی اجازت نہ دیتی جائے۔ اس کا مطلب کیا ہے کہ اب یہ مہذب طریقہ ہے کہ تم اجازت لو، اور اگر کوئی وہاں پہ ہے نہیں جو تمہیں اجازت دے، اور تمہیں اجازت نہیں مل رہی، تو تم داخل نہ ہونا، پھر کیا کرنا؟ وَإِن قِيلَ لَكُمْ، اور اگر تم سے کہہ دیا جائے، ارجعو، کہ تم لوٹ جاؤ، وَإِن قِيلَ لَكُمْ ارجعو، اجازت نہیں ملی تو داخل ہی نہیں ہونا، اگر کوئی نہیں مل رہا تو داخل نہیں ہونا. جب اجازت نہیں مل رہی اور ہم سے گھر والے یہ کہہ رہے ہیں کہ ارجعوا تم چلے جاؤ تو میرے گھر نہیں آ سکتے, فرجعوا تو واپس چلے جاؤ, ہوا ازکا لکم, یہ تمہارے لیے زیادہ پاکیزہ طریقہ ہے, یہ تمہارے لیے زیادہ اچھا ہے. ازکا بھی یہاں پہ اسم تفضیل ہے اور اس کے معنی کیا ہے کہ یہ تزکیے کے زیادہ قریب ہے, یہ پاکیزہ طریقہ ہے, یہ چیز جو ہے یہ زیادہ اچھی ہے. اس سے تمہارا دل نہیں خراب ہونا چاہیے. پتہ نہیں گھر کے اندر کیا حالات ہیں, تمہیں اجازت نہیں ملی تو بڑے وقار کے ساتھ اب تم واپس چلے جاؤ, واللہ بما تعملون علیم, اور جو کچھ تم کرتے ہو اللہ اسے خوب جانتا ہے. لیسا علیکم جناہن, اور تم پر کوئی گناہ نہیں ہے, ان تدخلوا بیوتن, کہ تم داخل ہو جاؤ ایسے گھروں میں, غیر مسکونتن, جو کسی کے رہنے کی جگہ نہیں ہے, یعنی ایسے گھروں میں تم داخل ہو سکتے ہو جہاں کوئی رہ نہیں رہا, مثلا جو ہے ہوٹل, مہمان خانے, دکانیں, مسافر خانے, سرائے وغیرہ. تمہارے پر کوئی گناہ نہیں کہ تم ایسے گھروں میں داخل ہو جاؤ, غیر مسکونتن, جو کسی کے رہائش کی جگہ نہیں ہے, رہنے کی جگہ نہیں ہے. فیہا متاع لکم, تمہارے فائدے کی چیزیں ہیں اس میں, واللہ یعلم ما تبدون وما تکتمون, اور اللہ جانتا ہے جو تم ظاہر کرتے ہو اور جو کچھ تم چھپاتے ہو. آئیے ان تین آیات کو خوب اچھے سے اپنے دلوں میں بٹھائیں, اپنے عملوں میں اتاریں, اپنے گھروں کی, اپنی سوسائٹی کی زینت بنائیں, جس کے بارے میں اللہ تعالیٰ یہ اعلان کر رہے ہیں, ذالکم خیر لکم ہوا ازکا لکم. اللہ تعالیٰ کہہ رہے ہیں کہ معاشرت کا یہ اصول اور یہ طریقہ بہت اچھا ہے, قرآنی آداب معاشرت کے. تو آپ دیکھیں کہ شریعت اسلام جو ہے اس نے مسلمانوں کو صرف نماز, روزہ اور حج اور زکوٰۃ کے احکامات نہیں بتائے, بلکہ پوری زندگی جو ہے اللہ تعالیٰ یہ چاہتے ہیں کہ ہماری بہترین زندگی گزرے. تو قرآن اور حدیث میں جو ہے ہمیں کیا بات بتائی جاتی ہے کہ کوئی ایسا عمل ہم نہ کریں جس سے ہماری زندگی اسلام کے منافی ہو. اسلام مکمل دین ہے, ایک مکمل ضابطہ حیات ہے. یہ باتھ روم میں جانے کے بھی آداب بتاتا ہے, یہ کمرے کے اندر میاں بیوی کیسے رہیں اس کے بھی آداب بتاتا ہے, یہ گھروں میں داخل ہونے کے بھی آداب بتاتا ہے. اسلام محدود نہیں ہے, اسلام جو ہے مکمل ہے, ایک وسیع دین ہے, یہ ہر چیز کے آداب بتاتا ہے. معیشت, معاشرت, سیاست, اخلاقیات, عقائد, تمام جو چیزیں ہیں ان کا مجموعہ اسلام ہے. کل جس کا اعلان کیا تھا کوہ صفا پہ آقا نے, آج بھی وہ سچائی لوگوں سب سے بڑی سچائی ہے. اور ہم کیا کہتے ہیں, سرپرائز دینا ہے. کسی کے گھر جاتے ہیں تو اجازت لینے کی ضرورت ہی نہیں محسوس کرتے کہ سرپرائز دیں گے نا, اور بعض اوقات ان کو بھی گھر والوں کو مشکل ہوتی ہے, ہمیں بھی بڑی مشکل ہوتی ہے. تو یہ سرپرائز مغرب کی دنیا کا تحفہ ہے, اسلام کا تحفہ نہیں ہے. اسلام تو یہ پسند کرتا ہے کہ اجازت لے کر, بتا کر جو ہے ہم جائیں, وہ شخص بھی ہمارا انتظار کر رہا ہو, وہ تیار ہو, ہمیں وقت دے سکے, اور ہم بھی جو ہے اس کے ساتھ جا کر فائدہ اٹھا سکے. اب یہاں پر پہلی بات ایمان لانے والوں سے مخاطب, دوسری بات دوسروں کے گھروں میں داخل ہونے سے منع کر دیا, اور تیسری بات جو کہی وہ یہ ہے حتی تستانسو, جب تک کہ تم ان کی رضا نہ لے لو. تو مفسرین نے اس کے کیا معنی بتائے کہ اس کا روٹ ہے الف نون سین, جس کے معنی ہے کہ انس معلوم کرو, جس کے معنی یہ ہیں کہ تم جو ہے اس سے مانوس ہو جاؤ اور اسے اپنے سے مانوس کر لو. تو یہ نہیں اللہ تعالیٰ نے کہا کہ اجازت لے لو, اجازت نہیں کہا, بلکہ کیا کہا, جب تک کہ ان کا انس معلوم نہ کر لو. تو مطلب یہ ہے کہ لوگوں کے گھروں میں داخل نہ ہو جب تک ان کو مانوس نہ کر لو, جب تک کہ ان کا انس نہ لے لو, جب تک یہ معلوم نہ کر لو کہ میرا ان کے گھر میں داخل ہونا صاحب خانہ کو ناگوار تو نہیں ہے. وہ پسند کر رہا ہے کہ میں اس کے گھر میں چلی جاؤں, وہ پسند کر رہی ہے کہ میں اس کے گھر میں داخل ہو جاؤں, تو اجازت لینے کی بجائے رضا حاصل کرنے کا جو ہے وہ یہاں پہ لفظ استعمال کیا گیا. تستانسو کے معنی کیا ہے؟ جب تک کہ رضا نہ لے لو. یہ نہیں کہا کہ اجازت نہ لے لو, بلکہ کیا کہا؟ جب تک کہ تم ان کی رضا نہ لے لو. اہل مکہ جو تھے یا زمانہ جاہلیت میں اہل عرب میں یہ رواج تھا کہ وہ ہوئی تم صباحن ہوئی تم مسان کہتے ہوئے گھروں میں داخل ہو جاتے تھے. کیا کہتے تھے؟ صبح کا سلام, شام کا سلام, اور بے تکلف ایک دوسرے کے گھر میں گھس جاتے تھے. بس ایسے کہتے ہوئے صبح کا سلام اور پاؤں گھر کے اندر داخل کیے ہوتے تھے اور اندر چلے جاتے تھے. ہمارے دیہاتی علاقوں میں آج بھی ایسا رواج ہے کہ لوگ جو ہے وہ کباڑ کو ہاتھ لگاتے ہیں اور ساتھ ہی گھر کے اندر داخل ہو جاتے ہیں. اور بعض شہری علاقوں میں بھی ایسا رواج ہے کہ بعض گھر کے دروازے کھلے ہوتے ہیں اور لوگ جو ہیں ایک دم ایسے داخل ہو جاتے ہیں کہ بسا اوقات عورتیں جو ہیں وہ ایسی حالت میں ہوتی ہیں کہ نادیدنی حالت میں, یعنی ان کے پاس دوپٹہ نہیں ہے یا گھر میں کوئی کسی بھی حالت میں ہو سکتا ہے. تو یہاں اسلام یہ بتا رہا ہے ہر شخص کو اپنے گھر کے اندر پرائیویسی کا حق حاصل ہے, تخلیے کا حق حاصل ہے. کسی دوسرے کے لیے یہ جائز نہیں ہے کہ وہ اس کی پرائیویسی میں یا اس کے تخلیے میں اس کی مرضی اور اجازت کے بغیر خلل اندازی کرے. اس لیے شریعت نے یہ آداب اور قواعد مقرر کر دیے. حضور صلی اللہ علیہ وسلم نے تخلیے کے اس حق کو صرف گھر میں داخل ہونے کے سوال تک محدود نہیں رکھا, بلکہ اس کو ایک عام حق قرار دے دیا, جس سے کیا ہے کہ دوسرے کے گھر میں آپ جھانک بھی نہیں سکتے. ایک تو یہ نا, آپ اپنی اجازت مانگنے میں جاؤں کہ نہیں جاؤں, آپ اپنی نظر کو بھی اس کے گھر میں نہیں ڈال سکتے. آپ اپنی نظر, آپ کسی کا گھر کا دروازہ کھلا ہے, کھڑکی کھلی ہوئی ہے, آپ جا تو نہیں سکتے. میں جا تو نہیں سکتی, اس کے گھر میں داخل نہیں ہو سکتی, لیکن نگاہیں اس کے گھر میں گاڑ دیتی ہوں, ڈال لیتی ہوں, حتیٰ کہ کسی کا خط بھی اس کی اجازت کے بغیر نہیں پڑھ سکتے. اسی طرح ای میل نہیں پڑھی جا سکتی, ہے نا. حضرت صوبان نبی صلی اللہ علیہ وسلم کے آزاد کردہ غلام تھے اور ان کی روایت ہے کہ حضور نے فرمایا جب نگاہ داخل ہو گئی تو پھر خود داخل ہونے کی اجازت مانگنے کا کیا موقع رہا. اسی طرح حضرت حزیل کہتے ہیں ایک شخص رسول اللہ صلی اللہ علیہ وسلم کے پاس حاضر ہوا اور عین دروازے پر کھڑا ہو کر اجازت مانگنے لگا. حضور نے فرمایا پرے ہٹ کر کھڑے ہو, اجازت مانگنے کا حکم تو اس لیے ہے کہ نگاہ نہ پڑے. یہ ابو داؤد کی روایت ہے. حضور صلی اللہ علیہ وسلم کا اپنا یہ قاعدہ تھا, معمول تھا, جب کسی کے ہاں تشریف لے جاتے تو دروازے کے عین سامنے کھڑے نہ ہوتے, کیونکہ اس زمانے میں گھروں کے دروازوں پر پردے نہ لٹکائے جاتے تھے. آپ دروازے کے دائیں یا بائیں کھڑے ہو کر اجازت مانگا کرتے. یہ ابو داؤد کی روایت ہے. اسی طرح حضرت انس رضی اللہ عنہ خادم رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ایک شخص نے حضور صلی اللہ علیہ وسلم کے حجرے میں باہر سے جھانکا تو حضور صلی اللہ علیہ وسلم اس وقت ایک تیر ہاتھ میں لیے ہوئے تھے. آپ اس کی طرف اس طرح بڑھے جیسے کہ اس کے پیٹ میں بھونک دیں گے. ابو داؤد کی یہ روایت ہے. حضرت عبداللہ بن عباس رضی اللہ عنہ روایت کرتے ہیں کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا جس نے اپنے بھائی کی اجازت کے بغیر اس کے خط پہ نظر دوڑائی وہ گویا آگ میں جھانکتا ہے. یہ ابو داؤد کی روایت ہے. بخاری اور مسلم کی روایت ہے, اس کو صحیح عین بھی کہتے ہیں نا, کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا اگر کوئی شخص تیرے گھر میں جھانکے اور تو ایک کنکری مار کر اس کی آنکھ پھوڑ دے تو کچھ گناہ نہیں. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر کہا کہ جس نے کسی کے گھر میں جھانکا اور گھر والوں نے اس کی آنکھ پھوڑ دی تو اس پر کچھ پکڑ نہیں, مواخذہ نہیں. تو اس سے کیا بات پتا چلتی ہے کہ بغیر اجازت کے کسی کے گھر میں داخل نہیں ہوا جا سکتا. قرآن کی آیت ہے نا, اور احادیث سے ہمیں کیا بات پتا چل رہی ہے کہ نگاہ بھی اپنی نظر بھی کسی کے گھر میں نہیں ڈال سکتے. اور فقہا جو ہیں وہ صرف نظر ہی نہیں, وہ کہتے ہیں کہ سماعت بھی نہیں آپ کر سکتے, کسی کے گھر کی سماعت بھی نہیں کر سکتے اس کی اجازت کے بغیر. سماعت کا کیا مطلب ہے؟ سن بھی نہیں سکتے. وہ نگاہ کے حکم میں سماعت کو بھی شامل کر دیتے ہیں. کہتے ہیں کہ اندھا آدمی اگر بلا اجازت آ جائے, کیونکہ دیکھ تو سکتا نہیں مگر وہ اس کے گھر کی باتیں تو سن سکتا ہے نا بغیر اجازت کے, तो ये चीज भी उनकी प्राइवेसी में मुदाखलत है, इसलिए आप यानी किसी की बातें भी उसकी बगैर इजाजत के जो है वो सुन नहीं सकते। अच्छा, तो ये जितनी अहदीस हैं उनसे हमें क्या बात पता चलती है कि बगैर इजाजत के किसी के घर दाखिल नहीं हो सकते, नंबर दो देख भी नहीं सकते उनके घर में, अगर दरवाजा खुला हुआ है तो अब ये नहीं कि इजाजत तो मांग रहे हैं लेकिन अंदर देख रहे हैं मुसलसल, या ये कि उनकी बातें हम सुन रहे हैं, तीन बातें। चौथी बात हमें यह पता चलती है, जैसे यहां पे आया कि खत नहीं पढ़ सकते, वालदेन औलाद का खत पढ़ सकते हैं, उनकी ईमेल भी पढ़ सकते हैं, वो उनके कमरे में भी जा सकते हैं, शादीशुदा बच्चों के कमरे में नहीं। जैसे एक दफा एक औरत ने, शादीशुदा औरत थी, और कहने लगी कि मेरी सास जो है ना हमें रात को दरवाजा नहीं बंद करने देती, और जो है वो आ भी जाती है ना इस तरह, तो ये ज्यादती है, ये जुल्म है। मियाँ बीवी जो हैं वो एक दूसरे के लिबास हैं, और जब बाले हो जाता है कोई और वो शादीशुदा है, और वैसे भी बड़े हो जाएं, आगे आप सूरत नूर में पढ़ेंगी कि अपने घर के नौकरों को और बड़े बच्चों को बताओ कि वो तीन मौके ऐसे हैं कि बगैर इजाजत के तुम्हारे कमरों में ना आया करें, यानी घर के अंदर रहने के भी आदाब है ना। तो अगर घर के अंदर ज्वाइंट फैमिली सिस्टम है और सास ने या ससुराल वालों ने हर बहू को एक कमरा दिया हुआ है, तो उसके कमरे में बगैर इजाजत के जब मुंह उठाया तो सब लोग चले जाएंगे, अच्छी बात नहीं है, और तीन औकात में तो बिल्कुल नहीं जाना चाहिए, है ना, वो हम आगे पढ़ेंगे। बहरहाल, तो बस बात हो रही थी वैसे घर की, तो उसमें जो है यानी बच्चों के खत पढ़ना, उनकी ईमेल पढ़ना, बच्चों के कमरों में जाना, देखना, उनके बैग को चेक करना, उनके बैगों की पॉकेट्स को, उनकी पैंटों की पॉकेट्स को, और सारी चीजें, ये वालिदैन के फराइज में आता है। कुल्लुकुम राइन व कुल्लुकुम मसूल इन रैयते, तुम्हें से हर एक राई है और उससे उसकी रैयत के बारे में पूछा जाएगा कि बच्चे क्या कर रहे हैं। एक माँ के अपने अल्फाज हैं, बड़ी दीनदार औरत थी, कहने लगी कि मेरी बेटी के किसी लड़के से ताल्लुकात हो गए और मेरे वहमो गुमान में भी नहीं था, बड़ी अच्छी वैसे फैमिली है, बस आजमाइश जब आती है ना ऐसे दबे पाँव आती है, इंसान तसव्वुर भी नहीं कर सकता। तो कहने लगी कि मेरी बेटी जो थी ना नहा रही थी, उसको मोबाइल फोन लेके दिया था सेल फोन, और बेटी नहा रही थी और फोन बार बार बज रहा था, और जब मैं देख रही थी तो नाम ऊपर जो है ना औरत लड़की का नाम आ रहा था, लेकिन जब मैंने हेलो किया तो वो लड़की की आवाज थी, नाम भी उन्होंने ना लड़की का रखा हुआ था लड़के ने। घर पर जब फोन आएगा माँ चेक करेगी तो क्या है कि एक लड़की से बात होती है, लड़की की इतनी कॉलें आई हैं, तो अब देखें कि क्या हालात है। जब तक अल्लाह का खौफ नहीं ना पैदा होगा मेरे और आपके दिल में और हमारे बच्चों के दिल में, किसी की सख्ती, किसी का डंडा, माँ बाप खलकान हो जाएं, कोई किसी को बदल नहीं सकते, जब तक के अल्लाह उनके दिलों में अपना खौफ ना डाल दे, उनको आखिरत का एहसास ना हो, तो बच्चे किसी से या कोई भी किसी से नहीं डरने वाला, वो मैं और आप ही क्यों ना हो। तो सबसे पहले 13 साल तक मक्का में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने 13 साल मक्की दौर में अकायद मजबूत किए, अल्लाह एक है, अल्लाह समी और बसीर है, अल्लाह सुनता है, अल्लाह देखता है, अल्लाह पूछेगा, और आखिरत का तसव्वुर, पूरा मक्की दौर अकायद की मजबूती का था। अहकामात कहाँ नाजिल हुए, मदनी दौर में। और अफसोस कि आज ना मैंने और आपने कुरान को उस तरह पढ़ना जैसे पढ़ने का हक है, और ना मैंने और आपने अपने बच्चों को पढ़ाया, नाजरा कुरान पढ़ा के फारिग हो गए, नहीं बच्चों को पता कि कुरान के अंदर क्या है, बच्चों को नहीं पता। माँ बाप जो है उनके फराइज क्या है, बच्चों के फराइज क्या है, हमें पता ही नहीं कुरान के अंदर क्या है, बस गुजर जाते हैं उस पर, और मेरे और आपके दिल में कोई टीस नहीं उठती, कोई चुभन नहीं होती, आंखों से आंसू नहीं निकलते, रातों को उठकर दुआएं नहीं करते कि या मुअल्लिम इब्राहिम अल्लिमनी, ए इब्राहिम को हदायत देने वाले, इब्राहिम अलैहिस्सलाम को हदायत अल्लाह ने दी तो सितारों वो चांद वो सूरज से तौहीद तक पहुंच गए। तो वो रब जिसने इब्राहिम को हदायत दे दी, ए हमारे दिलों को बदलने वाले रब, या मुकल्लिब कुलूब, हमारे बच्चों के दिल भी बदल दे, हमारे दिल भी बदल दे, और इनके दिलों में इस्लाम का शौक पैदा कर दे, जहां इल्म है वहां शौक नहीं है। आपने जैसे वो गधे पर किताबें लाद दी, बच्चों के ऊपर इल्म को हमने लाद दिया, हर कोर्स में बच्चों को ज्वाइन करवा देते हैं, हर मस्जिद में भेजते हैं, हर जगह वालदेन भेज रहे हैं, भाग रहे हैं, दौड़ रहे हैं, हलकान हो रहे हैं माँ बाप, लेकिन बच्चों के अंदर शौक नहीं है, शौक कहाँ से आए। तो हमें तो बच्चों को इमाम नहीं बनाना, मुत्तकियों का इमाम बनाना है। तो अल्लाह से दुआ मांगे और किसी तरह वो अब्दुल्ला बिन मुबारक जो थे, इब्ने मुबारक है ना, तो जो है वो उनके वालदेन बड़े नेक थे और बच्चा नेक नहीं था। और यहाँ तक कि वो इब्ने मुबारक जो थे अल्लाह ने उनको नेक बना दिया ना। और कहते हैं कि वो मौसीकी गाने बजाने बड़ा उनको शौक था, बड़ा गाते थे, बड़े कामों में इन मसरूफ थे, और ऐसी रक्सो सुरूत की महफिलें, नाच गाना। और कहते हैं कि एक दफा उन्होंने जब वो अपनी वो चीज उठाई जिसमें रक्सो सुरूत की जब महफिल लगती थी और उसमें नाच गाना, वो गाना की जो उसका जो औजार था जिसमें से सुरें निकलती थी, उसमें से तिलावत निकलनी शुरू हो गई। और वो ये थी कि क्या अभी तुम पर वो वक्त नहीं आया कि अल्लाह का जिक्र सुनकर तुम्हारा दिल जो है वो पिघल जाए, बदल जाए। और मैं सोचती हूँ उनके वालदेन की नेकी और दुआएं थी ना, कभी बताऊंगी उनके वालदेन के वाकयात कैसे थे उनके वालदेन। तो अब असल बात क्या है कि बहरहाल यानी वालदेन औलाद को फॉलो करें, उनको देखें, उनको जांचें परखें। तो बच्चे ये नहीं कह सकते जैसे किसी माँ ने कहा कि मेरा बच्चा ये कहता है कि ये मेरी प्राइवेसी, आप मेरे कमरे में ना आया करें, आप मेरा फोन ना देखा करें, आप मेरी ईमेल नहीं चेक कर सकती, मेरी अपनी लाइफ है ना। तो बच्चों बच्चों की प्राइवेसी में वालदेन का इंटरफेयर करना, जब वो बच्चे हैं और वो बालिग और जिम्मेदार नहीं बन जाते जब तक वो उनके पास है और वो उनकी कफालत करें, तो ये वालदेन का फर्ज है कि उसको देखें। तो ये आम बात हो रही है कि आम सोसाइटी में एक मुसलमान दूसरे मुसलमान के घर में बगैर इजाजत के दाखिल नहीं हो सकता, बगैर इजाजत के उसका खत, उसकी ईमेल, उसकी चीजें नहीं पढ़ सकता, और इसी तरह उनकी बातें जो है वो नहीं सुन सकता। अच्छा, अब बात सवाल ये पैदा होता है कि आम लोगों के घर में तो हम इजाजत लेके जाएंगे, क्या ख्याल है आप लोगों का? सही बात है ना कि हम उनके घरों में इजाजत लेके जाएंगे, जबरदस्ती नहीं करेंगे? अभी क्यों नहीं इजाजत देती हमें वो? बाद लोग नाराज हो जाते हैं उल्टा कि वो आने क्यों नहीं देती, तो नाराज नहीं होना कि वो क्यों नहीं आने देती। हाँ, अब अपने घर में अगर कोई शौहर है या बाप है या भाई है, उसका क्या मामला है, उसको क्या करना चाहिए? यानी दूसरों के घर में जाने में तो इजाजत लेनी है, सवाल ही नहीं है इजाजत ना लें, लेकिन खुद अपनी माँ बहनों के पास जाना है तो क्या करना चाहिए? एक शख्स ने रसूल अल्लाह से पूछा, क्या मैं अपनी माँ के पास जाते वक्त भी इजाजत तलब करूं? अब आप देखें, वो लोग सवाल पूछते थे जब आयतें नाजिल होती थी, अहकामात बताए जाते थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ। इसने कहा, मेरे सिवाय इनकी खिदमत करने वाला और कोई नहीं है, क्या हर बार जब मैं इनके पास जाऊं तो इजाजत मांगू? फरमाया हाँ। कहा, क्या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या तू पसंद करता है कि तू अपनी माँ को नंगा देखे? अब्दुल्ला बिन मसूद रजी अल्लाह का कौल है कि अपनी माँ बहनों के पास भी जाओ तो इजाजत लेकर जाया करो, बल्कि अब्दुल्ला बिन मसूद तो कहते हैं कि अपने घर में मैं अपनी बीवी के पास जाते हुए भी जो है वो कहते हैं कि आदमी को खंकारना चाहिए। उनकी बीवी जैनब की रवायत है कि अब्दुल्ला बिन मसूद रजी अल्लाह जब कभी घर में आने लगते तो पहले कोई ऐसी आवाज कर देते थे जिससे पता चल जाए कि वो आ रहे हैं, और वो पसंद नहीं करते थे कि अचानक घर में आन खड़े हों। तो ये उनका तकवा था कि शोहर बीवी के पास जा रहा है तो आवाज पैदा जो है वो कर रहा है। अच्छा, इसी तरह वो कौन सी सूरतें हैं जब इजाजत नहीं आप लेंगे, जब इजाजत मुस्तस्ना है, यानी एक्सेप्शन कि जब आप इजाजत नहीं लेंगे? नंबर एक, जब किसी के घर पर अचानक कोई मुसीबत आ जाए, मसलन आग लग गई है, चोर घुस गए हैं, है ना, और ये मौका है मुसीबत का, और या फिर ये कि वो मदद के लिए आपको बुला रहे हैं, बाज़ुकात कोई बीमार है, कोई पेशेंट है, हॉस्पिटल लेके जाना है, परेशानी का वक्त है ना, तो ऐसे मौकों पर आप जो है वो बगैर यानी उस वक्त आप इजाजत का इंतजार नहीं करेंगे, आप ये देखेंगे कि आग लगी हुई है, ये मुश्किल वक्त है, ये परेशानी का वक्त है, तो उस वक्त जो है वो फौरन चले जाना चाहिए। अच्छा, फिर एक और सवाल है कि शरीयत ने जब इजाजत लेने का कायदा मुकर्रर किया तो वहां के लोग इजाजत से वाकिफ नहीं थे, इजाजत के जो कायदा था या जो तरीका था उससे वाकिफ नहीं थे। एक दफा एक शख्स रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया और आकर दरवाजे पर खड़ा होकर कहने लगा, अलेजू अलिज, आपने पढ़ा था ना, अलिज का मतलब क्या है? दाखिल होना, किसी में घुस जाना, मैंने आपको बताया था। हाँ, यूलिजुल लैला वन नहार। तो अब उसने क्या पूछा, क्या मैं घुसा हूं? نبی صلی اللہ علیہ وسلم نے اپنی لونڈی روزہ سے فرمایا، یہ شخص اجازت مانگنے کا طریقہ نہیں جانتا، ذرا اٹھ کر اسے بتا کہ یوں کہنا چاہیے، السلام علیکم ادخل. یہ ابو داؤد کی روایت ہے کہ یہ کہے کہ گھر والوں تم پر سلامتی، اور کیا میں داخل ہو جاؤں، گھس جانا اور معنی دیتا ہے نا، آپ کو پتہ ہی. اسی طرح جابر بن عبداللہ کہتے ہیں کہ میں اپنے مرحوم والد کے قرضوں کے سلسلے میں حضور صلی اللہ علیہ وسلم کے پاس گیا اور دروازہ کھٹکھٹایا، آپ نے پوچھا کون ہے، میں نے عرض کیا میں ہوں، آپ نے دو تین مرتبہ کہا میں ہوں میں ہوں، یعنی اس میں سے ہوں ہوں سے کوئی کیا سمجھے کہ تم کون ہو. یہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، ابو داؤد کی روایت ہے. اس کا کیا مطلب ہے کہ نام بتانا چاہیے. بعض اوقات دروازہ کھٹکھٹاتے ہیں، اگلا پوچھتا ہے کون، آپ کہتے ہیں میں، اور آپ کہتے ہیں لو جی اب میری آواز بھی نہیں اس نے پہچانی کہ میں کون ہوں، الٹا ہم اس کو ڈانٹنا شروع کر دیتے ہیں نا. اسی طرح ایک آدمی تھا قلدہ بن حنبل، وہ ایک کام سے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس گئے اور سلام کے بغیر یوں ہی جا بیٹھے، آپ نے فرمایا باہر جاؤ اور السلام علیکم کہہ کر اندر آؤ. یہ ابو داؤد کی روایت ہے. تو اجازت مانگنے کا صحیح طریقہ کیا ہے؟ کہ آدمی اپنا نام بتا کر اجازت طلب کرے. حضرت عمر رضی اللہ عنہ کے متعلق روایت ہے کہ وہ حضور کی خدمت میں حاضر ہوتے تو عرض کرتے، السلام علیک یا رسول اللہ. یدخل عمر اجازت لینے کے لیے حضور سے زیادہ جو ہے وہ آپ دیکھیں کہ کیا بہترین طریقہ ہے کہ سلام بھی کرتے اور پوچھتے کہ اے اللہ کے نبی، کیا عمر داخل ہو جائے، یدخل یا ادخل عمر، کہ عمر کیا داخل ہو سکتا ہے. اور حضور صلی اللہ علیہ وسلم نے زیادہ سے زیادہ تین مرتبہ پکارنے کی حد مقرر کر دی، اور فرمایا اگر تیسری مرتبہ پکارنے پر جواب نہ آئے تو واپس ہو جاؤ. یہ بخاری اور مسلم کی روایت ہے کہ آپ نے تین دفعہ اجازت مانگی، اگر انہوں نے اجازت نہیں دی تو تیسری مرتبہ جواب نہ ملنے پر آپ واپس چلے جائیے. آپ نے ایک بیل دی تو انتظار کریں، پھر دوسری بیل دیں، دوسری بیل کے بعد پھر انتظار کریں، پھر تیسری بیل دیں، تین بیل کے بعد بھی جواب نہیں آتا پھر آپ واپس چلے جائیں. تو حضرت سعد رضی اللہ عنہ سعد بن عبادہ کے پاس حضور صلی اللہ علیہ وسلم گئے، اور آپ کا اپنا طریقہ تھا کہ آپ نے السلام علیکم ورحمت اللہ کہہ کر دو دفعہ اجازت طلب کی، اور آپ چاہ رہے تھے کہ مطلب جواب آئے تو جواب نہ آیا، تیسری مرتبہ جواب جب نہیں ملا تو آپ واپس ہو گئے. حضرت سعد رضی اللہ عنہ اندر سے دوڑ کر آئے اور کہا، یا رسول اللہ میں آپ کی آواز سن رہا تھا مگر میرا جی چاہتا تھا کہ آپ کی زبان مبارک سے میرے لیے جتنی بار سلام اور رحمت کی دعا نکل جائے اچھا ہے، اس لیے بہت آہستہ آہستہ جواب دیتا رہا. یہ ابو داؤد اور مسند احمد کی روایت ہے. تو پیارے رسول السلام علیکم ورحمۃ اللہ کہہ کے اجازت مانگ رہے تھے اور وہ آہستہ آہستہ جواب دیتے رہے، لیکن تیسری دفعہ آپ نے اجازت مانگی اور آپ واپس جب چلے گئے تو یہ بھاگے بھاگے آئے اور پھر کہنے لگے. اور اس میں بھی مفسرین یہ کہتے ہیں کہ تین دفعہ جو آپ اجازت مانگیں گے فوراً فوراً نہیں، تھوڑا تھوڑا ٹھہر کر، تاکہ اگر کوئی شخص گھر میں مصروف ہے، وہ واش روم میں ہے، وہ کسی ایسے کام میں مصروف ہے کہ اس کو تھوڑا سا موقع چاہیے، تو اس کو اتنا موقع جو ہے وہ آپ دے دیں تاکہ وہ باہر نکل کر آپ جو ہیں وہ آپ کے پاس آئے، دروازہ کھولے اور آپ پھر اندر جو ہیں وہ داخل ہو سکیں. اور اسی پر جو ہے مفسرین تو یہاں تک بھی کہتے ہیں کہ جو اجازت دینے والا ہو تو یہ بھی ذرا دیکھ لیں کہ معتبر بندہ ہے، کوئی بچہ ہی تو نہیں آ کے دروازہ کھول رہا اور کہہ رہا کہ آ جائیں، بلکہ آپ یہ دیکھیں کہ کوئی ذمہ دار قسم کا ہونا چاہیے. اور اگر کوئی چھوٹا سا بچہ آ کر کہہ دے کہ آ جاؤ تو فوراً اعتماد کر کے اندر داخل نہ ہو جائے، تھوڑا سا تعامل کریں کہ ہو سکتا ہے ابھی مطلب گھر والے جو ہیں انہوں نے اجازت دی ہے کہ نہیں. اچھا اسی طرح پھر اسی سے مفسرین یہ رائے بھی دیتے ہیں کہ اجازت جب آپ نے مانگی تو بے جا اصرار نہ کریں، بس ان اجازت نہیں ملی اور دروازے پر جم کر کھڑے نہ ہو جائیں، تو اجازت نہ ملنے پر پھر آپ واپس چلے جائیں. اور بعض اوقات ایسا بھی ہوتا ہے کہ جب آپ کسی کے گھر جاتے ہیں نا دروازے پر، وہ آ تو جاتا ہے لیکن اس کے چہرے کے جو رنگ بدل رہے ہوتے ہیں یا اس کا جو انداز ہوتا ہے، وہ اس وقت یہ نہیں چاہ رہا ہوتا آپ اس کے گھر جائیں، تو پھر اس کو امتحان میں نہیں ڈالنا چاہیے، خود ہی بات ایسے کر کے وہاں سے ہٹ جانا چاہیے تاکہ اس کو برا بھی محسوس نہ ہو. ہم تو الٹا برا مان جاتے ہیں، اور پھر ہم بعض اوقات اب جیسے ایسے گھر جو ساتھ ساتھ مسلمانوں کے گھر ہیں ایسی جگہوں پہ، तो वहां तो दिन रात सुबह शाम की कोई तमीज नहीं होती। जब मुंह उठाया उठ के हम चले गए, जब वक्त मिला हम चले गए। तो फिर हम ये चाहते हैं कि वो शख्स हर वक्त जो है वो मेरे लिए जो है वो रेडी हो। और बाजू कहते हम बुरा मान जाते हैं कि मुझे पता है वो घर थी और फिर दरवाजा नहीं खोला। हो सकता है उसका कोई मसरूफियत हो, या पाकिस्तान से फोन आया हुआ है, या उसका कोई ऐसा इमरजेंसी का वक्त है कि वो उस वक्त घर में से बाहर नहीं आई। तो बदगुमानी नहीं करनी चाहिए, दिल में बुरा ख्याल नहीं डालना चाहिए। हो सकता है उसने नहाना है, या वो वॉशरूम में है, या वो बहुत थकी हुई है, या वो बीमार है, या वो लेटी हुई है। यही चंद घड़ियां उसको मिली हैं। आपको तो नहीं पता कितने लोगों ने उसके घर का दरवाजा खटखटाया है। अच्छा, बाज लोग ये कहते हैं मुफस्सरीन कि इस इजाजत मांगने में फोन भी दाखिल है। एक तो ये ना कि आप खुद आए दरवाजे पर और आपने इजाजत मांगी, और एक ये वक्त बे वक्त आपका फोन, आप किसी का किसी को वक्त बे वक्त फोन करते हैं,
खूब करते हैं,
और
जानबूझ के करते
आप करते हैं, और बेल पर बेल जो है वो बजती चली जाती है। अब उसमें जो है वो हो सकता है वो किसी के आराम का टाइम है, अगर वो उस्ताद है तो हो सकता है उसकी वही पढ़ाई का वक्त हो। अगर वो बीमार है तो आप देख लें कि उसको वो तकलीफ जो है वो चीज देती है ना। तो इसमें ये कि वक्त बेवक्त फोन भी नहीं करना चाहिए, और इजाजत ले लें कि मैं आपको फोन कर लूं, या ये कि फोन आपने एक दफा किया, किसी ने फोन नहीं उठाया, आपने दो दफा किया फोन नहीं उठाया, आप मैसेज छोड़कर आप खामोशी से बैठ जाएं, वो दूसरा शख्स खुद ही बात करेगा। बाद में फोन पे फोन करते चले जाते हैं। और दूसरा मतलब ये है कि देखें, अगर एक उस्ताद है तो उसके अगर 2000 स्टूडेंट हैं या 200 स्टूडेंट हैं, और उसकी पूरी लाइफ ही उस्ताद और शागिर्दी की उसमें गुजरी है, तो उसके तो पुराने भी हैं। यानी पाकिस्तान से आप लें और हर कंट्री से आप जमा करने शुरू करें, और फोन और फिर मौजूदा भी हैं, और फोन करने वाला ये समझता है कि मैं कर रही हूं ना, मैं हूं और मेरा उस्ताद है। और उस्ताद जो है ना, उसके उसके कितने शागिर्द हैं, और हो सकता है आपका फोन आया, आपका नहीं उठाया, दूसरे का उसने उठाया, और हो सकता है उस्ताद को पता हो कि दूसरा बंदे की क्या आजमाइश है, या उसकी क्या मुश्किल है, या उसको कितनी जरूरत है इस वक्त कि उसका फोन सुनकर उसका मसला हल किया जाए। और आप खैरियत से हैं, अल्लाह का शुक्र है कोई मसला नहीं, और आपका फोन नहीं उठाया, तो आपके दिल में बदगुमानी नहीं होनी चाहिए। वालदेन के बारे में, उस्ताद के बारे में कभी दिल में बदगुमानी नहीं करनी चाहिए। खैर ही का इसी तरह दोस्तों से भी, हमसायों से भी, रिश्तेदारों में से भी हमें तो किसी के बारे में बदगुमानी नहीं करनी चाहिए, है ना। तो बाज मुफस्सरीन जो हैं इसके अंदर फोन को भी शामिल कर देते हैं, और ये सही बात है कि हमें फोन भी टाइम बे टाइम नहीं करना चाहिए, और इसी तरह कसरत से इतना नहीं करना चाहिए कि दूसरा बंदा बेजार हो जाए। और आप फोन करके मैसेज छोड़ दीजिए, और हो सकता है कि अगर जरूरी होगा तो जवाब आएगा, अगर जरूरी नहीं है तो जवाब ना आना भी इस बात का मतलब है कि आपको जवाब मिल गया ना। तो मैं और आप अपनी अपनी जिंदगी में बहुत से उसूल जो है वो ले सकते हैं, और हम इस बात का जरूर ख्याल रखें कि मेरे जाने से, मेरी बात करने से, मेरी इजाजत लेने से, मेरे फोन करने से दूसरे को जहमत और तकलीफ तो नहीं हो रही। अच्छा, मसलन जो है वो आप किसी को फोन करते हैं, और साथ ही आप पूछते हैं कि आपको इस वक्त मुश्किल तो नहीं है, तो अगला शख्स बोलता नहीं है, वो ये नहीं कहता मुझे मुश्किल नहीं है, वो बोला नहीं है। अब बाज लोग इखलाक के दायरे में रहते हैं ना, अब उनको बुरा लगता है कि वो कहें कि मैं इस वक्त बड़ी मुश्किल में हूं ना। तो अगला शख्स जो है ना वो चुप है, वो बोला नहीं, और दूसरा शख्स जो है ना वो घंटों बात करना चाहता है ना। और फिर यार कैसे होता है कि आप कहते हैं कि मैं इस वक्त मसरूफ हूँ, वो कहता है बस मुझे 2 मिनट बात करनी है, और बहुत जरूरी बात है बस। वो दूसरा कहता है कि मैं, मेरे लिए इस वक्त थोड़ी सी मुश्किल है बात करने में। और बाज घरों में ना शोहर पसंद नहीं करते, बाज घरों में जो है वो बच्चे बच्चे तंग आ जाते हैं कि घर में अम्मी के इतने फोन आते हैं ना कि अम्मी टाइम नहीं देती। तो इससे हमें क्या बात पता चलती है कि हम ना फर्ज और नफल में तमीज पैदा करें। यानी जैसे अब शौहर और बच्चे जब घरों से चले गए हैं, तो उस वक्त हम अपने जरूरी काम जो भी फोन के हैं हम कर लें, और जब शौहर घर आए, बच्चे घर आए, तो उस वक्त हम अपनी दोस्तों के साथ और इधर उधर फोनों पे मसरूफ ना हो, ताकि हम उनको वक्त दें। हर एक का एक हक है ना। अगर हमने बच्चों को बच्चों का हक ना दिया, अगर शौहर को शौहर का हक ना दिया, तो फिर घरों में लड़ाइयां और झगड़े पैदा हो जाते हैं, फिर दूरियां पैदा हो जाती हैं, और बाज लोग बुरा मान जाते हैं। तो घर वाले बुरा माने तो कोई बात नहीं, नहीं हमें हमें ख्याल रखना चाहिए कि इस वक्त मेरा फर्ज क्या है, और मैं नफल को टाइम दे रही हूं, ये मेरा नफल है। मतलब शौहर घर है, बच्चे स्कूल से आ रहे हैं, तो बच्चे पसंद करते हैं कि जो ही वो आए हम उनका बैग हाथ में पकड़े, दरवाजा हंसते मुस्कुराते खोलें, उनको गरम गरम रोटी या सैंडविच दें। पर हम तो दिन भर काम करके इतना थके हुए हैं कि हम लेटे हुए हैं, बच्चों को चाबी दिया, खुद ही बेटा दरवाजा खोल के आराम से दाखिल हो जाना, खुद ही बेटा देख लेना क्या पका हुआ है, क्या खाना है, फ्रिज से निकाल लेना, है ना। या फिर ये कि मैं बहुत जरूरी हूँ, कभी कभार ऐसा हो सकता है ना, लेकिन रूटीन में क्या है कि फर्ज को फर्ज का दर्जा देना, नफल को नफल का दर्जा देना। आप मेरे लिए भी दुआ करें कि मैं इस पर अच्छे तरीके से अमल कर सकूं, और मैं आपके लिए दुआ करती हूं कि हम इस पर अच्छे तरीके से अमल करें, क्योंकि हम सब एक दूसरे की दुआओं के मोहताज हैं। इल्म में कमी नहीं है, अहकाम हम सबको बहुत आते हैं, अमल में बहुत कमी है, अमल में बहुत कमी है ना। तो असल बात क्या है, ये फोन नेमत भी बहुत है और ये जहमत भी बहुत है। और अब घर का फोन ही काफी था, ऊपर से अब सेल हो गया, आप तो कुछ भी सुकून से नहीं कर सकते। तो आप देख लीजिए कि एक चीज आपके लिए नेमत है या जहमत है। एक्सेस ऑफ एवरीथिंग इज बैड, किसी भी चीज की ज्यादती जो है ना वो उसको बुरा बना देती है। तो नेमत जो है ना उसको इस्तेमाल करें, लेकिन नेमत जो है वो हमारे लिए वाकई नेमत और शुक्र गुजारी के जज्बात के साथ हो। तो आइए तर्जमे को फिर एक दफा पढ़ते हैं। या अय्युहल्लज़ीना आमनू ला तदखुलू बुयूतन, ए लोगो जो ईमान लाए हो ना दाखिल हुआ करो घरों में, गैरा बुयूतकुम, अपने घरों के सिवा दूसरों के घरों में मत दाखिल हुआ करो, हत्ता तस्तानिसू, जब तक के तुम उनकी रजा ना ले लो, जब तक के उनकी इजाजत ना ले लो, वतुसल्लिमू अला अहलिहा, और तुम घर वालों पर जब तक सलाम ना भेज लो। अब आप देखें एक और बात बहुत अहम है कि यहां पर जो बात कही जा रही है वो ये है कि सलाम करना, जब तक तुम उन पर जो है वो सलाम ना कर लो। अब इसमें भी आप देखें कि हमारे यहां क्या रवाज हो गया कि सलाम तो कम ही किया जाता है, हेलो हाय, हेलो हाय, यानी सलाम की बजाय हेलो हाय करके घरों में दाखिल होते हैं, और फोन पर भी जब बात करते हैं हेलो हाय, है ना। और वही चीज हमारे बच्चों में भी आती जा रही है, और गुड मॉर्निंग और गुड इवनिंग और गुड आफ्टरनून। तो इस्लाम ने जो हमें तरीका बताया है वो क्या है कि सलाम करना, इजाजत लेने का तरीका क्या है, सलाम करना। इस सिलसिले में आप देखें कि सलाम करने के लिए भी हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो अहकामात पता चलते हैं वो क्या है कि जैसे जो है वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सलाम करने में भी सुन्नत क्या थी कि अस्सलामु अलैकुम, है ना, अस्सलामु अलैकुम। तो अगर कोई शख्स जो है वो किसी को सलाम कहे, तो अगर वो अस्सलामु अलैकुम कहेगा तो दूसरा वालेकुम अस्सलाम, तो अस्सलामु अलैकुम जो कहेगा उसको कितनी नेकियां मिलेंगी, 10 नेकियां। अब वो कहेगा अस्सलामु अलैकुम व रहमतुल्लाह, तो उसको 20 नेकियां, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू, 30 नेकियां। ये मसनून तरीका है, इससे ज्यादा अल्फाज रसूल अल्लाह ने नहीं कहे। बाज लोग तो यहां तक कहते हैं अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू व मगफिरतहू व जन्नत हलाल हो व जहन्नम हराम हो, और भी लंबा चौड़ा अपने तरफ से बना लिया, तो ये सही नहीं है। और फिर इसी तरह जो है कि इससे जो है वो क्या बात पता चलती है कि बाज़ औकात जो है वो जैसे एक दफा एक शख्स ने रसूल अल्लाह को आकर जब अस्सलाम वालेकुम कहा तो आपने उसको वालेकुम अस्सलाम व रहमतुल्लाह कहा, जब उसने फिर सलाम किया तो ये भी साथ कह दिया तो आपने उसको वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू कहा। अब उसने ये तीनों के साथ जब सलाम किया तो आपने कहा वालेकुम, नहीं जो कुछ तुमने कहा ये तुम ही पर, तो अब वो कहने लगा कि मतलब उतना ही कहा ना, मजीद नहीं, तो आपने कहा कि जो तुमने कहा वो तुम ही पर, कि अब मेरे लिए कहने के लिए कुछ बाकी बचा ही नहीं ना। समझ आ गई कि सलाम करने का भी सही तरीका जो है वो क्या है, कि ये इतना काफी है और दूसरों को हम बेजार ना कर दें। अच्छा, फिर इसी तरह जो है वो इस पर कभी जब भी इजाजत मांगे अपना नाम बताएं, और फोन भी करें ना, बाज लोग नाराज होते हैं बाद में बहुत बिगड़ते हैं, आपने फोन ही नहीं किया, नाम भी नहीं बताते, मैं फोन नंबर भी नहीं छोड़ते, नाम भी नहीं बताते फोन नंबर भी नहीं छोड़ते, اور کہتے ہیں کہ لو جی آپ نے مجھے پہچانا کیوں نہیں، برا مانتے ہیں اور کہتے ہیں آپ کا، میں نے سوچا میرا نمبر تو آپ کے پاس ہوگا ہی، چلو اس کو ڈھونڈنے کی زحمت سے بچا دیں، اور ہو سکتا ہے کہ اس کے پاس اس وقت نہ ہو تو اپنا فون نمبر بھی ساتھ ہی جو ہے وہ چھوڑ دے۔ اور اسی طرح نام بتانا اور انا کہہ کہ میں ہوں تو غصہ نہیں کرنا چاہیے کہ مجھے اس نے پہچانا کیوں نہیں نا، اور بعض اوقات اپنی بات کی ہمیں غلطی کا احساس بھی نہیں ہوتا۔ اچھا، تو گھر والوں سے اجازت بھی مانگنی ہے، ان کی رضامندی کو معلوم کرنا ہے، اور اس کے ساتھ ہی ان پر سلام بھیجنا ہے، یہ بہت اہم بات ہے۔ اس کا مطلب کیا ہے کہ تمہیں میری طرف سے امن اور سلامتی حاصل ہے، تمہاری عزت، تمہاری ہر چیز مجھ پر جو ہے وہ حرام ہے، یعنی میری طرف سے محفوظ ہے۔ فَتُسَلِّمُوا عَلَىٰ أَهْلِهَا، اور گھر والوں پر سلام نہ بھیجو، سے مراد یہ کیا ہے کہ آپ اعلان کرتے ہیں کہ میری طرف سے پیس، میری طرف سے امن ہے، سلامتی ہے، میں تمہیں کوئی نقصان نہیں پہنچاؤں گی، میں تم سے بات کرنا چاہ رہی ہوں، میں تمہارے گھر آنا چاہ رہی ہوں۔ ذَلِكُمْ خَيْرٌ لَكُمْ، یہ ہے تمہارے لیے بیسٹ، یہ ہے تمہارے لیے بہتر۔ اور اب ہمیں کوئی آنے نہیں دیتا تو ہم ناراض ہو جاتے ہیں، ہمارا فون نہیں اٹھاتا ہم ناراض ہو جاتے ہیں، ہمارے فون کا جواب نہیں دیتا ہم ناراض ہو جاتے ہیں، ہمیں کوئی کسی کے گھر جائیں، ہماری غلطی ہے کہ بغیر اجازت کے چلے گئے، لیکن آپ دیکھیں کہ اللہ کے نبی تو برا نہیں مانتے تھے نا، اور ہم برا مان جاتے ہیں۔ تو ذالکم خیر لکم، یہ تمہارے لیے زیادہ بہتر ہے، لعلکم تذکرون، توقع ہے کہ تم اس کا خیال رکھو گے۔ تو ہمارے سوسائٹی کے اندر جو چیزیں رواج پا گئی ہیں ہم اس کا خیال رکھیں گے، اس سے نصیحت حاصل کریں گے، اور اسی میں ہمارے لیے جو ہے وہ خیر ہی خیر ہے، کیونکہ اسلام پر عمل کرنے کے نتیجے میں جو ہے وہ خیر ہے، نہ کہ اللہ کے احکامات کو ہم چھوڑ دیں اور ہم سمجھیں کہ اس میں خیر ہے۔ تو اللہ کے بتائے ہوئے طریقے کی بڑی برکتیں ہیں۔ تو کیا مطلب ہے اس کا کہ آپ دوسروں سے اجازت لیں، دوسروں کو سلام کریں، اور جو حدود اور قیود ہیں ان کا ہم جب خیال رکھیں گے تو سوسائٹی میں، دنیا میں بھی امن اور سکون پیدا ہوگا اور آخرت میں بھی ہم بہت سی زحمتوں سے، تکلیفوں سے، پریشانیوں سے جو ہے وہ بچ جائیں گے۔ پھر فرمایا فَإِن لَّمْ تَجِدُوا فِيهَا أَحَدًا، اور اگر تم وہاں تم کسی کو نہ پاؤ، یعنی آپ نے اجازت مانگی، وہاں اجازت دینے والا کوئی نہیں ہے، تو جب تک اجازت نہ ملے آپ گھر میں داخل نہ ہوں، فَلَا تَدْخُلُوهَا، تو آپ اس کے گھر میں داخل نہ ہوں، حَتَّى يُؤْذَنَ لَكُمْ، جب تک کہ تمہیں جو ہے وہ اجازت نہ دے دی جائے۔ تو اب معلوم نہیں کہ گھر والوں کے کیا حالات ہیں، کس وجہ سے گھر والوں نے اجازت نہیں دی، تو ایسے معاملات میں بڑے وقار کے ساتھ جو ہے وہ باہر نکل آئیں، کیونکہ شیطان دلوں میں بہت سے خیال ڈال دیتا ہے نا کہ پتہ نہیں کیا بات ہے، اجازت نہیں دی، پتہ نہیں کیوں مجھ سے وہ چھپ گئی، کیوں میرے سامنے نہیں آئی، تو اس میں کوئی حکمت ہوگی۔ تو جو ہے وہ اللہ تعالیٰ ہی بہتر جانتا ہے، اور صاحب خانہ کو اس بات کی جو ہے وہ اتھارٹی حاصل ہے، اختیار حاصل ہے، حتی یوزنا لکم، جب تک کہ تمہیں اجازت نہ دے دی جائے۔ وَإِن قِيلَ لَكُمْ، اور اگر تم سے کہہ دیا جائے، لَكُمْ اُرْجِعُوا، کہ تم لوٹ جاؤ، گھر والا تمہیں اجازت نہ دے، فَرْجِعُوا، تو واپس چلے جاؤ، هُوَ أَزْكَى لَكُمْ، یہ تمہارے لیے زیادہ پاکیزہ طریقہ ہے۔ ایک دفعہ ایک عورت کہنے لگی کہ ان کی کوئی دوست ہے اور اس کے اندر تکلف بہت زیادہ ہے، کہ جب ان کے گھر جائے نا تو وہ جو دو چار ڈشیں جب تک نہ اس نے تیار کی ہو گھر نہیں آنے دیتی کسی کو نا، اور جیسے ہوتا ہے بعض لوگوں کا، تو کہنے لگی کہ ہم اس کے گھر جانا چاہ رہے تھے اور ہم چاہ رہے تھے کہ ہم اس کو تکلیف نہ زیادہ دیں، اس نے نیا گھر لیا تھا، مبارکباد دینا چاہ رہے تھے۔ کہنے لگی کہ میں نے فون کیا، فون تو اس نے اٹھا لیا، میں نے ٹل لگا دیا، ان کا گھر اور ان کا گھر آپس میں کوئی آدھے پونے گھنٹے کی ڈرائیو پر بھی تھا، انہوں نے کہا ہم یہاں قریب آئے ہوئے، ہم آپ سلام کرنا چاہ رہے ہیں، مبارکباد دینا چاہ رہے ہیں، انہوں نے کہا ابھی اس وقت نہیں، پھر کسی وقت، ابھی نہیں۔ تو جو ہے اس میں ہمیں جب اجازت دینے کی، اللہ نے ہمیں اجازت دی ہے، جب یہ ہمارے اختیار میں رکھا ہے، تو ہم اپنے دوست، بہن بھائی، رشتے دار، ہمسائے، ان کی ضرورتوں کا بھی خیال رکھیں کہ بھی سہولت کس میں ہے۔ ہاں، جس کو اجازت نہیں ملی وہ برا نہ مانے، اور جس نے اجازت نہیں دی وہ بعض اوقات یہ ہوتا ہے کہ دوسروں کے فائدے کو آپ دیکھیں گے، کہ دوسروں کو اس سے جو ہے وہ تکلیف نہ ہو، اگر کوئی قریب ہے وہ آنا چاہ رہا ہے تو کوئی بات نہیں، زیادہ ہے، تمام چائے کھانے پانی میں نہیں ہے تو کوئی مسئلہ نہیں، अगर अगर वाकई कोई ऐसी मजबूरी है तो हम अपने दोस्त को बता दें, रिश्तेदारों को बताएं, हमसायों को, ताकि उसका दिल बुरा ना हो जाए। यानी बदगुमानी से हत्तुल इम्कान बचाने की कोशिश करनी चाहिए। इसी तरह आपको बहुत फोन आते हैं, आप फोन अटेंड नहीं कर पा रहे, तो आप उनको बताएं कि मेरे ये हालात है, मेरे ये मसाइल हैं, मैं ज्यादा फोन अटेंड नहीं कर सकती, मेरे लिए ये मुश्किल है। और दूसरे बंदे को उसका जो है वो ख्याल रखना चाहिए, क्योंकि बाज़ुकात बाज़ घरों में जब मरीज होते हैं ना, तो जो है वो आपके पास वक्त अगर हो भी कि आप इमरजेंसी कॉल को रिटर्न कर दें, तो मरीज आवाज भी ज्यादा सुन सकता, हो सकता है वो इतना बीमार है, आवाज भी उसको आवाज भी बोझल लगती है उसकी तबीयत को, वो ज्यादा सुन नहीं सकता, तो इसका हमें ख्याल रखना चाहिए। और भी घरों में बहुत से मसाइल हो सकते हैं। अच्छा, तो अब यहाँ पे इजाजत नहीं मिली तो तुम लौट जाओ, हुआ अज़का लकुम, ये तुम्हारे लिए ज्यादा अच्छा है। और ये एक होमवर्क है कि अपनी, अब हमने जब किसी के पास भी जाना है तो इंशाल्लाह सरप्राइज नहीं देना, इल्ला ये कि बाज़ुकात हालात ही ऐसे हो जाए कि फोन नहीं उठाया जा रहा, इजाजत लेने की कोई शक्ल नहीं बन रही और आप जाना चाह रहे हैं, तो दरवाजे पे तो फिर भी इजाजत ले सकते हैं ना। और यहाँ पे तो उस वक्त दरवाजे पे ही इजाजत लेने की बात थी, उस वक्त कहाँ फोन थे, ऐसी कोई चीज थी कि ईमेल कर लिया, फोन कर लिया और इजाजत ले ली, तो लोग दरवाजे पे जाके इजाजत लिया करते थे। अब फोन की, ईमेल की सहूलत हासिल है तो आप फोन कर सकते हैं और ईमेल कर सकते हैं। अच्छा, होमवर्क क्या है कि आपने अपनी जिंदगी का जायजा लेना है कि आपने किसी से इजाजत मांगी और किसी ने इजाजत ना दी, तो फिर आपका मूड तो नहीं खराब हुआ। आपने नोट करना है, इस बात को लिखना है कि फिर आपका मिजाज कैसा रहा, है ना, और आइंदा कैसा रहेगा, इसके लिए अपने आप को राजी करना है। हुआ अज़का लकुम, ये तुम्हारे लिए जो है ये दिल बुरा मानने वाली बात नहीं है, ये तरीका ज्यादा पाकीजा तरीका है। तो बुरा माने बगैर हंसी खुशी आप वापस आना है। अब ये नहीं कि दिल पे एक भारी बोझ लेकर आ गया, अच्छा हूं मैं भी जाऊंगी सब इसके घर में दोबारा, कितना भी बुला ले तो मैं भी अब इसके घर नहीं जाऊंगी, मुझे क्या जरूरत है इसके घर में जाने की, मैं नहीं जाती अब इसके घर, वहां पे डेथ हो गई है, वहां पे बीमारी आ गई है, उसको मदद की जरूरत है, और मैं तो आई थी इसकी मदद करने के लिए, मैं तो आई थी उसको मशवरा देने के लिए, मैं तो आई थी इसके घर के ये हालात में इसका हेल्प करने के लिए, और इसने मुझे इजाजत नहीं दी, तो ठीक है हूं फिर हूं जोर से करके, और फिर ऐसा दिल को बांध लेते हैं ना मजबूती से कि फिर आपस में दिल में गिरा सी बिठा लेते हैं। नहीं, हुआ अज़का लकुम, ये तरीका ज्यादा पाकीज़ा है तुम्हारे लिए, ये सब तफसील है। तो बुरा नहीं मानना, हंसी खुशी वापस आ जाना है। वल्लाहु बिमा तअमलूना अलीम, और जो कुछ तुम करते हो अल्लाह उसको जो है वो ज्यादा जानता है। यहाँ पे ये जो बात बार अल्लाह ताला कह रहे हैं कि जो कुछ तुम करते हो अल्लाह ज्यादा जानता है, इसका क्या मतलब है? क्योंकि आप देखें कि पिछली आयतें जो आपने पढ़ी हैं, पिछली आयतों में भी अल्लाह ताला ने यही बात जो है वो कही है ना, कि कहीं कहा कि समीउन अलीम, एक ही बात है, अल्लाह सुनने वाला और देखने वाला है। फिर आयत 24 में फरमाया कि इंसान जो कुछ करता है, इंसान की अपनी जबाने उनके हाथ पांव इनके करतूतों की गवाही देंगे, बिमा कानु यअमलून, जो वो करता रहा, है ना। तो इसी तरह जो है वो यहां पर अल्लाह ताला का ये कहना, वल्लाहु बिमा तामलून अलीम, कि अल्लाह खूब जानता है कि तुम क्या करते हो। तो दरअसल इंसान के नफ्स के अंदर चोर दरवाजे बहुत हैं। जब तक अपने दिल के अंदर अल्लाह के अलीम और खबीर होने का, अल्लाह के समी और बसीर होने का, अल्लाह के समी और अलीम होने का जो है हम पहरे ना बिठा दें, और सही तौर पर हमारे दिल में ये बात याद ना हो, तो फिर शैतान कोई ना कोई वसवसा हमारे दिल में डाल ही देगा, हम ठोकर खा ही जाएंगे। मसलन जैसे एक दफा एक औरत ने एक बहन से इजाजत ली कि मैं आपके घर आ जाऊं, उसका रोजा था, और उसने सोचा कि मैंने बहन को बता, दूसरी को बता भी दिया मेरा रोजा है, करना कराना कुछ नहीं, बस ऐसे 5 मिनट आना है, ठीक है। अब उसके घर कोई ऐसी इमरजेंसी होगी कि वो जाना था, कि दूसरे दिन फिर उसने फोन किया कि मैं आना चाहती हूँ पर मेरा रोजा है, नफली जैसे रोजे चल रहे थे, तो मैं आपके घर आ सकती हूँ। तो उसने कहा कि हाँ, और उसको पहले दिन का भी अफसोस था कि पहले दिन मैं जा नहीं सकी, दूसरे दिन वो बड़ी जल्दी जल्दी गई और दरवाजे पे पहले बच्ची बैल दे रही थी, फिर वो खुद उसने बेटी को कहा कि शायद बैल नहीं चल रही होगी, मैं देती हूँ, और फिर जो है दरवाजा अंदर से खुला ही ना। अब जो है उसके दिल में ये ख्याल आ रहा था कि अभी तो बात हुई थी तो दरवाजा क्यों नहीं खुला ना, अब पता हुआ क्या, घर तब्दील हो चुका था। जैसे मसलन अगर कोई अपना घर चेंज कर लेता है, और वो दो घर छोड़ के दूसरे घर में चला गया, आप पहले घर में बैल देते जा रहे हैं। अब उसमें जो है उसका तो कोई कसूर नहीं है जो इंतजार कर रहा है, और कसूर तो आपका भी नहीं है, लेकिन दूसरे के दिल में भी ये ख्याल तो आएगा ना कि 2 दिन मुसलसल मुझे बेजार रखा तो मेरे घर नहीं आया। और दूसरा बंदा कहता है कि पहले दिन मेरे से गलती होगी, पहले की भी माफी मांग लूं, दूसरे का कफारा अदा हो जाए, तो दूसरे दिन भी आप पहुंचे नहीं और आप घर वापस आ गए, तो आपके दिल में क्या ख्याल आता है? तो शैतान क्या करता है, घर वाले के दिल में भी बदगुमानी डालता है जिसने इजाजत दी, और जो जा रहा है उसके दिल में भी ख्याल आता है ना कि वो बंदा आया नहीं तो आया क्यों नहीं आया ना। और आप इंतजार में होते हैं, सोच रहे होते हैं अच्छा मैं ये काम शुरू करूं, या सोना ही चाहते हैं कुछ भी काम, तो आप इंतजार कर रहे होते हैं। तो अब यहाँ पे अल्लाह ताला क्या बात बता रहे हैं, वल्लाहु बिमा तामलूना अलीम, तुम जो कुछ करते हो अल्लाह उसे खूब जानता है। तुमने इजाजत ली, तुमने नहीं ली, तुम आए तुम नहीं आए, जिसने इजाजत नहीं दी उसने क्यों नहीं दी, अल्लाह खूब जानता है, अल्लाह अल्लाह को खूब पता है। तो दिलों पर क्या करना चाहिए, तौहीद के पैरे बिठाने चाहिए, नेक मुत्तकी बनकर इखलास आपके दिल के अंदर हो, और उसके साथ साथ हर वक्त इस बात का एहसास हो कि मेरा अल्लाह जानता है ना मैं क्या कर रही हूँ। लैसा अलैकुम जुनाहुन, तुम पर कोई गुनाह नहीं है, अंतत खुलू बुयूतन, कि अगर तुम जो है वो दाखिल हो जाओ घरों में, कैसे घरों में, गैरा मस्कूनतिन, जो किसी के रहने की जगह नहीं है, बकायदा जहां पे बीवी बच्चों के साथ लोग नहीं रहते ना, तो आप ऐसे घरों में जो है वो दाखिल हो सकते हैं। तो गैरा मस्कूनतिन से मुराद ये वो घर हैं जो गैर रिहायशी हैं, जिनमें आदमी के बीवी बच्चे नहीं रहते। तो इजाजत कौन से घरों में लेनी है, जहां पे बीवी बच्चे रह रहे हैं, जहां पे फैमिली पूरी रह रही है। तो जिन घरों में, जैसे मसलन आप देखें होटल है, सराय है, मेहमान खाने हैं, दुकानें हैं, मॉल हैं, मुसाफिर खाने हैं, तो वहां पे दाखला लेने की इजाजत की जरूरत नहीं है, क्योंकि वो पहले ही कुछ रूल्स रेगुलेशन ऐसे होते हैं कि आपको पता होता है कि आप इसमें जो है वो जा सकते हैं। तो यहाँ बगैर इजाजत के जाया जा सकता है, और साथ ही अल्लाह ताला ने ये कैद भी बता दी फीहा मता उल्लकुम, कि जिसमें तुम्हारे लिए कुछ फायदे की चीजें भी हैं। तो फायदे की चीजों से मुराद क्या है, इससे मुराद ये है कि आप जो हैं वो, यानी गोया कि आप वहां से कुछ फायदा लेंगी। मसलन अगर होटल है, आप वहां पे जाती हैं तो जाहिर है कि आप पैसे दे रही हैं, उनका भी फायदा हो रहा है, आपका भी फायदा हो रहा है। इसी तरह आप दुकान या मॉल में जाती हैं, आपका भी फायदा कि आप चीज दे रही हैं, उनका भी फायदा कि उनको जो है वो पैसे मिल रहे हैं। तो यहाँ पे जो है वो ऐसे बिजनेस पॉइंट्स पर, ऐसी दुकान और होटलों पर बगैर इजाजत के दाखिल जो है वो हुआ जा सकता है। तो ये यहाँ पे जाना कोई भी ममनू नहीं है। फीहा मताअल्लाकुम वल्लाहु यालमु मा तुबदूना व मा तक्तुमून, और अल्लाह जानता है जो कुछ तुम जाहिर करते हो और जो कुछ तुम छुपाते हो, वल्लाहु यालमु, और अल्लाह खूब जानता है। मा तुबदूना, जो तुम जाहिर करते हो, व मा तक्तुमून, और जो तुम छुपाते हो। और इसमें आप देखें कि मामूली से अल्फाज के तगैयुर के साथ, तब्दीली के साथ बार बार ये बात आ रही है ना, पहले कहा वल्लाहु बिमा तअमलूना अलीम, अब यहाँ पे कह रहे हैं अल्लाह ताला वल्लाहु यालमु मा तुबदूना व मा तक्तुमून। और इससे पहले आपने बहुत सी ऐसी आयतें पढ़ी हैं कि जिसमें जो है वो सूरत नूर के अंदर अल्लाह ताला बार बार ये बात जो है वो कहते हैं कि मुझे जो है वो खूब ये बात पता है, मैं सुन रहा हूँ, मैं जानता हूँ कि तुम जो है वो क्या कर रहे हो ना, तुम्हारे अमल कैसे हैं। और आप अगर पिछली आयतों को देखें तो उसमें भी आप देखें कि एक तरफ अल्लाह ताला की जो रहम करने वाली सिफत है ना, उसका बार बार जिक्र है, फइन्नल्लाह गफूरुर रहीम, और उसके अलावा अल्लाह ताला जो है वो क्या कहते हैं कि अल्लाह ताला जो है वो कैसा है, वन अल्लाह रऊफुर रहीम, वल्लाहु गफूरुर रहीम। और आयत 18 में सूरत नूर में क्या कहा, वल्लाहु अलीमुन हकीम, ہے نا. اور اچھا طریقے بیان کر کے جو اللہ تعالیٰ کا یہ کہنا کہ وَلَوْ لَفَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ مَا زَكَى مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا, اور پھر اللہ تعالیٰ کا آج کی آیتوں میں خاص طور پر اللہ تعالیٰ کا یہ کہنا کہ جو میں نے طریقہ بتایا ہے اَزْكَى لَكُمْ, اور پھر اللہ تعالیٰ کا یہ کہنا کہ اللہ تعالیٰ نے جو طریقے بتائے ہیں ذَلِكُمْ خَيْرُ لَكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ. تو ان ساری باتوں سے عمل کے لیے میرے اور آپ کے سامنے کیا اصول آتا ہے کہ احکامات بتا کر, معاشرتی زندگی کے آداب بتا کر اللہ تعالیٰ مجھے اور آپ کو کہہ رہے ہیں کہ اگر تم ان آداب پر عمل کرتے ہو یا نہیں, اجازت لیتے ہو یا نہیں, ان سے معلوم کرتے ہو یا نہیں, سلام کرتے ہو کہ نہیں. میں خوب جانتا ہوں کہ تم نے کیا ظاہر کیا اور کیا چھپایا. تو اس کا یعنی کسی کے گھر میں بغیر اجازت کے چلے جانا, کسی مرد کا کسی جیسے کسی گھر میں گیا تو جان بوجھ کے زنان خانے میں چلا جانا. بعض گھروں میں زنان خانے ہوتے ہیں نا کہ یہ عورتوں کی جگہ ہے اور یہ مردانہ نشست کے لیے ایک جگہ ہے, تو لوگ اس میں آگے تک چلے جاتے ہیں. تو اور پھر عذر پیش کر دیں کہ نہیں میں سمجھا تھا یہ مردانہ نشست گاہ ہے. تو اس ان ساری باتوں سے کیا بات پتہ چلتی ہے, اللہ تعالیٰ کو خوب پتہ ہے کہ ہم کیسے ہمارے عمل ہیں اور ہم کیا کر رہے ہیں, کیا چیزیں ظاہر کرتے ہیں اور کیا چیزیں چھپاتے ہیں. تو اللہ تعالیٰ مجھے اور آپ کو عمل کی بہترین توفیق عطا کرے, ہم سب سے راضی ہو جائے, اور جس طرح سے ہم نماز, روزہ, حج اور زکوٰۃ کو دین سمجھتے ہیں, عبادت سمجھتے ہیں, یہ جو احکامات ہیں نا ان کو بھی ہم عبادت سمجھیں. کیونکہ عام زندگی میں جو کچھ سوسائٹی میں ہو رہا ہوتا ہے نا, ہم وہی کچھ کرنا چاہتے ہیں اور وہی کرتے ہیں, اور ہم غلطی پر ہوتے ہیں, الٹا ہم جو ہے نا وہ ناراض ہونا شروع کر دیتے ہیں. اللہ تعالیٰ مجھ سے اور آپ سے راضی ہو جائے, مجھے اور آپ کو بہترین مسلمان بنائے, اور جو اسلامی احکامات ہیں اس پر عمل کرنے کی بہترین توفیق عطا کرے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.